अगला टॉपिक क्या है, पेज 118, मलका अल कबर, यानी मलकल कबर। ये जो अलिफ है ना, ये तस्निया का है। असल में ये लफ्ज़ पता क्या था, मलका नील कबर, कबर के दो फरिश्ते, मुनकर और नकीर। ये बताइए कि आप अभी तक इनके बारे में क्या जानते हैं। एक तो थोड़ा बहुत जिक्र इंट्रोडक्टरी लेक्चर्स में हुआ है ना, आइए ज़रा बाहदीस की रोशनी में देखिए कि मुनकर नकीर की हकीकत क्या है। और इस वक्त ज़रा सा अपने आप को बेनियाज करें सबसे जो आपके इर्द गिर्द बैठे हैं, किसी तंग घाटी में खुद को महसूस करें और महसूस करें कि आप बिल्कुल अकेली हैं, कोई भी नहीं है उधर आपके पास, और आप अपनी कब्र में हैं। तन्हाई है, रात का वक्त है। मैं तो जब कब्र का सोचूं मुझे रात ज़हन में आती है, बारिश हो रही है, कोई जंगल है और अंदर गीली कब्र है। सब छोड़ के चले जाएंगे आपको, 10 बच्चे भी छोड़े ना आपने, एक भी 10 में से आपके साथ कब्र में नहीं आएगा। कितनी मोहब्बत थी शौहर को आपसे और आपको उससे, एक रात चलो आओ, पहली रात तुम्हारी मैं ज़रा वहाँ कटाऊँ, कल मुझे निकाल देना, कोई भी नहीं करेगा। और ऐसे वक्त में एक इंसान अंदर कुछ सवाल जवाब में खड़ा कर दिया जा रहा है, और सवाल जवाब करने वाले बिल्कुल नए लोग, अजनबी लोग। अल्लाह अकबर कबीरा। मुनकर और नकीर दोनों का रूट क्या है? नुकुर, इनकार, नहीं अनिल मुनकर, यानी गैर अनजान, जिसको कभी देखा ना हो, जिसको आप कहते हैं ना कोई अजीब सी मखलूक हो कि जिसके बारे में आप बिल्कुल कोई यकीनी बात कर ही ना सकें। तो कब्र में तदफीन के बाद मैयत के पास सवाल जवाब के लिए दो फरिश्ते आते हैं जिनका रंग काला स्या, ज़रा सा अपना इमेजिनेशन स्ट्रॉन्ग करके देखिए, रंग काला स्या, आंखें नीली, और इनको मुनकर और नकीर कहा जाता है। दलील है तिर्मिज़ी की रिवायत अबू हुरैरा रज़ील्ला तलन्हो से, क़ाल रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम इज़ा कुबिरल मैयितु औ क़ाल अहदुकुम अताहु मलकानी अस्वदानी अज़रक़ानी। अज़रक किसको कहते हैं? नीले को, ज़ुरक़ा कुरान में आते हैं ना, नीली आंखें, यानी बिल्कुल जो बेरंगी सी नहीं होती, खूबसूरत ब्लू आंखें नहीं, बल्कि ग्रेश आंखें, जो एक बेनूर सी आंख होती है। युक़ालु लियहदिहिमा अलमुनकर वल आखरु अलनकीर फ़यकूलानी मा कुन्ता तकूलु फ़ी हाज़र रजुल। अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब मैयत दफनाई जाती है, या आपने फरमाया कि जब तुम में से किसी एक की मैयत दफनाई जाती है, तो इसके पास दो स्याह रंग के नीली आंखों वाले फरिश्ते आते हैं, इनमें से एक को मुनकर और दूसरे को नकीर कहा जाता है। वो दोनों मैयत से पूछते हैं, तुम इस शख्स के बारे में क्या कहते हो, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में। इसे तिर्मिज़ी ने रिवायत किया। मुनकर और नकीर की आंखें तांबे के देगचे के बराबर बड़ी बड़ी, दांत गाय के सींग के बराबर, और आवाज़ बिजली की तरह गरजदार होगी। क्या हुआ? रंग काला, आंखें नीली ग्रेश, और तांबे के बड़े बड़े देगचों जैसी बड़ी बड़ी आंखें, दांत गाय के सींग के बराबर, और बोलेंगे तो गरज की चमक। अल्लाहु अकबर कबीरा। अनबी हुरैरा रदियल्लाहु अन्हु काला शहीद न जनाज़त मन नबी सल्लल्लाहु अलैहि वसल्लम फलम्मा फरगा मिन दफनिहा वन सरफन नासु क़ालन नबीयुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम। आप भी दोहराइए, पढ़ने के साथ और भी शरह सदर होता है। इन्नहुल आना यस्माउ हफ़्का नियालिकुम अताहु मुनकरुं व नकीरुन आयुनुहुमा मिस्लु कुदूरिन नुहास। कुदूर किसको कहते हैं पता? खिद्र, देख को कहते हैं। हज़रत दाऊद के ज़िक्र में कुरान में सूरह साफ़ात और स्वाद के इर्द गिर्द बड़ी बड़ी देगें। नुहास कहते हैं, कहाँ है ये नुहास का लफ्ज़ कुरान में? सूरत अर्रहमान, तांबे को कहते हैं। चलिए आगे बढ़िए। व अन याबुहुमा, अंजाब क्या होते हैं तजवीद में आप बोलते हैं? दाढ़े, दांत, दांत होंगे उनके। मिसलु सयासिल बकर, सयास क्या हुआ फिर? सींग, गाय के सींग। चलें, व अस्वातुहुमा मिसलुर राद, ये तो समझ आ गया होगा ना। فیوز لسانی ہی فیوس علی آنی ہی ماں کانا یا ابدو و من کان نبی یہو رواہ تبرانیش. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کہتے ہیں ایک جنازے میں ہم نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ تھے. جب ہم اس کی تدفین سے فارغ ہوئے اور لوگ واپس جانے لگے تو آپ نے ارشاد فرمایا, اب یہ تمہارے واپس پلٹنے پر تمہارے جوتوں کی آواز سنے گا. اس کے پاس منکر اور نکیر آئے ہیں جن کی آنکھیں تانبے کے دیگچے کے برابر ہیں, دانت گائے کے سینگ کی طرح ہیں اور ان کی آواز بجلی کی طرح گرجدار ہے. وہ دونوں اس کو بٹھائیں گے اور پوچھیں گے, تم کس کی عبادت کرتے تھے؟ من ربو کا, اور تمہارا نبی کون تھا؟ اسے طبرانی نے روایت کیا. آج دنیا میں کتنا ڈرتے, ایک بڑے قد کا کالا شخص آپ کے پیچھے لگ جائے نا دیو ہیکل تو جان نکل جاتی ہے, اور جہاں ارد گرد بہت سارے ہیں اور وہاں تو کوئی بھی نہیں ہے. دیکھیے اتنی گھبراہٹ کے باوجود بھی ایمان والا مطمئن ہوگا, یہ خوش رہیے, پڑھ لیا نا آپ نے نمازی کا حال. منکر اور نکیر اپنے دانتوں سے زمین اکھیڑتے آتے ہیں, ان کی آواز میں گرجنے والے بادلوں جیسی کڑک اور آنکھوں میں چندھیا دینے والی چمک ہوتی ہے. یعنی ایسے لگ رہا ہے کہ ہارر مووی کا کوئی بڑا ہی ہارر قسم کا سین ہے. انل برائے رضی اللہ عنہ ان نبی جی صلی اللہ علیہ وسلم قال فی ذکر المومن فیرد الی مضجعہ. کیا ہوتے مضجع؟ مم باسنا مم مرقدینا. یہ مداجع کا لفظ قرآن میں کہاں آتا ہے؟ تتفجا فجنوبہم عن المداجع, بستر آرام کا, آپ کا کاؤچ, آپ کا بستر, آپ کا بیڈ. فیرد الی مضجعہ فیاتیہ منکر و نکیر یسیران الارض بانیابہما ویلجفان الارض باشعارہما فیجلسانہ ثم یقال له یا ھذا من ربک وقال فی ذکر الکافر فیاتیہ منکر و نکیر یسیران الارض بانیابہما ویلجفان الارض بشفاہہما اسواتہما قراد القاصف وابصارہما کالبرق الخاطف فیجلسانہ ثم یقال له یا ھذا من ربک. رواہ احمد و بیہقی. نبی اکرم صلی اللہ علیہ وسلم نے مومن آدمی کی موت کا ذکر کرتے ہوئے فرمایا, پھر اسے اس کی جگہ یعنی قبر میں لوٹایا جاتا ہے تو اس کے پاس منکر اور نکیر آتے ہیں, اپنے دانتوں سے زمین اکھیڑتے ہیں, اپنے بالوں سے زمین رونتے ہوئے اور مومن آدمی کو بٹھا دیتے ہیں اور اسے پوچھتے ہیں, فلان تمہارا رب کون ہے؟ اور کافر کا ذکر کرتے ہوئے آپ نے ارشاد فرمایا, منکر نکیر اس کے پاس آتے ہیں اپنے دانتوں سے زمین اکھیڑتے ہوئے اور اپنے بڑے بڑے ہونٹوں سے زمین رگیدتے ہوئے, ان کی آواز گرجتے ہوئے بادلوں کی طرح ہوتی ہے اور ان کی آنکھوں میں چندھیا دینے والی چمک ہوتی ہے. وہ کافر کو اٹھا کر بٹھا دیتے ہیں اور اسے پوچھتے ہیں, فلان بتا تیرا رب کون ہے؟ اسے احمد اور بیہقی نے روایت کیا. دیکھیے اگر اللہ کے نبی یہ باتیں نہ بیان کرتے تو کیا کوئی ریسورس تھا ان کو جاننے کا؟ نہیں تھا نا. اس لیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم غیب نہیں جانتے تھے. جب اللہ جو داتا آپ کو پتہ چلتا تو نبی کے پاس جو خبر ہے نا وہ سچی ہے, نبی کی بات ہمیشہ سچی ہوتی ہے, اور جو بات وہ دوسروں کو بتائے اور غیب کے پردوں سے جھانک کر جب بتا دی جائے تو وہ بات جھوٹ کیسے ہو سکتی ہے؟ ضرورت ہے اس بات کی کہ انسان اپنی فکر کرے, اپنے آپ پر لے کر سوچئے, اگر یہ ہمیں نہ کوئی پہلے سے بتاتا اور اچانک ہماری موت ہو جاتی اور آج کی رات ہی منکر نکیر سے واسطہ پڑ جاتا, کون ہمیں بچا سکتا تھا؟ اپنے لیے بھی اور اپنے پیاروں کے لیے بھی دعا کریں کہ اللہ تعالیٰ ہمیں ان چیزوں سے روشناس کر دے, کیونکہ آپ دیکھیے جتنا آپ اور میں ان چیزوں کے اوپر غور و فکر کریں گے نا اتنا زیادہ ہمیں ان چیزوں کی سمجھ آئے گی. آپ دیکھیے کہ گرین یا بلو نہیں, جیسے ازرق جو ہوتا ہے نا, بیسیکلی خوبصورتی کے لیے نہیں یہاں آیا بلکہ ایک خوفناک وائٹش گریش پھیکی پھیکی آنکھیں ہوتی ہیں. آپ پتہ کہ آنکھ کی چمک بھی خوبصورتی ہوتی ہے, براؤن بلیک آئیز, اس میں ایک زندگی ہوتی ہے. اور نہ کوئی سمجھ آ رہا ہو نا تو بلائنڈس, کئی لوگ ایسے ہوتے ہیں اندھے ہوتے ہیں, ان کی آنکھ جو ہوتی ہے وہ بالکل نہیں کھلتی, تو بس اسی کو ذہن میں لے لیجیے اور اللہ تعالیٰ آپ کو مجھے ان چیزوں سے پہلے سے روشناس کروا رہے ہیں. अब एक और टॉपिक ले लेते हैं जो पीछे इनडायरेक्टली तो बहुत दफ़ा आया है, अब यहाँ एग्जैक्ट कैफियत समझेंगे। पेज 121 मेरे साथ दोहराइए, कैफियतुल मैयती फिल कब्री इन दस सवाल। कब्र में सवाल जवाब के वक्त मैयत की कैफियत क्या होगी? कब्र में तदफीन के बाद इंसान के जिस्म में रूह डाली जाती है और सवालों का जवाब देने के लिए हर इंसान को अक्ल और शऊर भी दिया जाता है, इवन दुनिया में चाहे वो बेशऊरी क्यों ना हो। अन अब्दुल्लाह इब्ने उमर रदियल्लाहु अन्हुमा अन्ना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ज़करा फत्तानल कुबूरी फ़क़ाल उमरु अतुरद्दु अलैना उकूलुना या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। فقال رسول الله صلى الله عليه وسلم نعم كحيتكم اليوم فقال عمر بفيه الحجر رواه احمد وطبراني۔ رسول اللہ صلی اللہ علیہ وسلم نے قبر کے فرشتوں کا ذکر فرمایا تو حضرت عمر رضی اللہ عنہ نے عرض کیا، اللہ کے رسول، کیا ہمیں ہماری یہ سمجھ بوجھ لوٹا دی جائے گی؟ یعنی جب ہم قبر میں ہوں گے تو ہمیں ہوش ہوگا؟ آپ نے ارشاد فرمایا، بالکل آج جیسی ہی سمجھ بوجھ قبر میں بھی دی جائے گی۔ سوچیے ذرا اس کو بھی، دیکھیں نا، آپریشن ہوتے ہیں تو بے ہوشی کی حالت میں ہوتے ہیں، قبر کا یہ معاملہ ہوش کی حالت میں ہوگا۔ حضرت عمر رضی اللہ عنہ نے کہا، فرشتے کے منہ میں پتھر، یعنی میں اس کو خاموش کرا دوں گا۔ اسے احمد اور طبرانی نے روایت کیا۔ اب آپ کو بڑی حیرت ہوئی ہوگی عمر کے اس جواب سے، تو اگلی حدیث میں آپ کی حیرت ختم ہو جائے گی۔ کیا ہوا؟ عن عمر بن الخطاب رضی اللہ عنہ لما اخبر النبی صلی اللہ علیہ وسلم بفتنة المیت فی قبره وسوال منکر ونخیر وهما ملکان قال له یا رسول اللہ صلی اللہ علیہ وسلم ایرجع الی عقلی قال نعم قال اذا اکفیکهما والله لئن سألانی سألتهما فاقول لهما ان ربی اللہ فمن ربکما انتما رواہ البیہقی۔ حضرت عمر رضی اللہ عنہ سے روایت ہے کہ جب نبی اکرم صلی اللہ علیہ وسلم نے صحابہ کرام کو قبر میں آزمائے جانے اور منکر اور نکیر کے سوال جواب کے بارے میں آگاہ فرمایا تو انہوں نے پوچھا، یا رسول اللہ صلی اللہ علیہ وسلم، کیا اس وقت مجھے میری عقل لوٹا دی جائے گی؟ آپ نے ارشاد فرمایا، ہاں۔ حضرت عمر نے عرض کیا، پھر میں دونوں فرشتوں یعنی منکر نکیر کے لیے کافی ہوں، واللہ اگر ان فرشتوں نے مجھ سے پوچھا تمہارا رب کون ہے تو میں جواب دوں گا، میرا رب تو اللہ ہے، تم بتاؤ تم دونوں کا رب کون ہے۔ یعنی یہ مان ہے، یہ توحید والا ہی کہہ سکتا ہے کہ بھئی میں تمہیں کہہ رہا ہوں میرا رب اللہ، تم اپنا بتاؤ۔ یعنی یہ ایک ایمان کی سچائی دکھ رہی ہے اس میں، یہ بیہقی کی روایت ہے۔ پھر ایک چھوٹی سی وضاحت بھی لیجئے کہ سوال جواب کے وقت انسان کو عقل اور شعور دیا جاتا ہے تاکہ سوچ سمجھ کر جواب دے، لیکن برزخی زندگی بہرحال دنیا کی زندگی سے مختلف ہے، اور اس کیفیت کو دنیا کی کیفیت سمجھنا درست نہیں۔ اللہ کے سوا اس کے بارے میں کوئی نہیں جانتا کہ اس کی اصل کیا ہوگی۔ تو کیا پتہ چلا؟ کہ قبر میں جب حساب کتاب ہوں گے تو بندے کو خبر ہوگی۔ اللہ تعالیٰ بس استقامت دے دے۔ کہ وہی سورت ابراہیم کی آیت، یثبت اللہ الذین آمنوا، ثابت القول، دنیا میں ثابت قدم رہے، لکھ کے رکھ لیجئے، دنیا کی صراط مستقیم ثابت قدمی ہے، جو کام کریں پوری استقامت کے ساتھ کریں، آخری دن تک چلتے جائیں، ان الذین قالوا ربنا اللہ ثم استقاموا، بس آپ کا میرا کام موت تک ہے، اس کے بعد اللہ جمع دے گا، کبھی اللہ ضائع نہیں کرتا بندوں کو۔ چلیے آخری ٹاپک ہے ہمارا آج کی نشست کا، پیج 123 دہرائیے گا، انواع النعمی فی القبر، قبر میں نعمتوں کی اقسام، یعنی آج جاتے جاتے آپ کو نعمتوں کا تذکرہ مل رہا ہے تاکہ آپ خوش ہو جائیں۔ تو کیا کیا نعمتیں ہوں گی؟ پیچھے ہم نے کیا پڑھا تھا، مومن کے ساتھ کیا ہوگا، ٹھیک ہے، وہاں مومن کے اعزاز اور اکرام تھے، یہ اس سے تھوڑا سا مختلف ٹاپک ہے۔ کیا کیا نعمتیں ہیں قبر میں؟ مومن آدمی کو قبر میں درجہ ذیل 10 نعمتیں یا ان میں سے بعض نعمتیں حاصل ہوں گی، اللہ ہمیں ان خوش قسمتوں میں کرے جن کو 10 کی 10 ملے، ہمارے پورے نمبر آئیں، کسی کے 9 آ سکتے ہیں، کسی کے 8، کسی کے 7، ہر ایک اس کے اعمال اور اس کے دل کی کیفیت کے مطابق ملے گا۔ پہلی چیز ہے قبر میں اطمینان اور بے خوفی کی کیفیت ہوگی۔ سوچیے کیا مجھے قبر میں اطمینان ملے گا؟ میں لا خوف علیہم ولا هم یحزنون کی کیفیت میں ہوں گی یا گھبراہٹ ہوگی؟ دوسری بات ہے جہنم سے بچنے کی خوشخبری ملے گی، جنت کی بشارت اور جنت میں اپنی نعمتوں بھری آرام گاہ کا دلکش نظارہ ہوگا قبر میں، جنت کی نعمتوں سے فائدہ اٹھانے کے لیے جنت کی طرف سے ایک دروازہ کھل جائے گا، جنت کا بستر لگ جائے گا، جنت کے لباس ملیں گے۔ خوشی ہو رہی ہے؟ کیسا ہوگا آپ کا کمفرٹر؟ کس کلر کا، سلک کا، پیور کاٹن، جو آپ کو پسند ہے بتا دیجئے اللہ کو، اس کو پہلے ہی پتہ ہے۔ پھر 70 در 70 ہاتھ یعنی 35 بائی 35 میٹر قبر کی فراخی ہوگی۔ یہ کمرہ کتنا بڑا ہے۔ پھر قبر میں 14ویں رات کے چاند جیسی روشنی کے ساتھ سرسبز باغ کا منظر ہوگا۔ اور دیکھیں، یہ کوئی میلوڈی نہیں ہے، فکشن نہیں ہے، یہ دنیا کے سب سے سچے انسان کی زبان سے باتیں ملی ہیں آپ کو مجھے۔ قبر کی تنہائی دور کرنے کے لیے نیک اعمال کی خوبصورت انسانی شکل میں رفاقت ہوگی، اور قیامت کے روز ایمان پر اٹھنے کی بشارت ملے گی۔ کیا خوشخبری ہیں۔ اور 10ویں بات، سکون اور آرام کی نیند قیامت تک۔ نیند چھوڑ دیجئے، بہت سونا ہے آگے جا کر انشاءاللہ ہم نے۔ آئیے اب ان 10 کی 10 کی دلیل پڑھیے مختلف احادیث میں سے۔ مومن آدمی اپنی قبر میں کسی گھبراہٹ اور پریشانی کے بغیر اٹھ کر بیٹھ جاتا ہے۔ سوال جواب میں کامیاب ہونے کے بعد مومن آدمی کو جہنم دکھائی جاتی ہے اور اس سے بچنے کی بشارت دی جاتی ہے۔ جنت کی طرف سوراخ کر کے مومن آدمی کو جنت کی نعمتوں کا نظارہ کروایا جاتا ہے اور اسے اس کا محل بھی دکھایا جاتا ہے۔ دیکھنا چاہتے ہیں اپنا محل؟ قبر میں جانا پڑے گا۔ مومن کو قیامت کے روز حالت ایمان پر اٹھنے کی بشارت دی جاتی ہے۔ ان سب کی دلیل میں ایک حدیث سن لیتے ہیں، طویل حدیث ہے، لفظوں پہ غور کیجئے گا۔ عن عائشة رضی اللہ عنہا قالت جات یہودیت استطعمت علی بابی فقالت اطعمونی اعزکم اللہ من فتنة الدجال ومن فتنة عذاب القبر قالت فلم ازل احبسها حتى جاء رسول الله صلى الله عليه وسلم فقلت يا رسول الله صلى الله عليه وسلم ما تقول هذه اليهوديه قال وما تقول قلت تقول اعاذكم الله من فتنه الدجال ومن فتنه عذاب القبر قالت عائشه فقام رسول الله صلى الله عليه وسلم ورفع يديه مدا يستعيذ بالله من فتنه الدجال ومن فتنه عذاب القبر ثم قال اما فتنه الدجال فانه لم يكن نبي الا قد حذر امته بس احدثكم بحديث لم يحذره نبي امته انه عابر۔ عابر کس کو کہتے ہیں؟ کانا، ایک آنکھ والا۔ وَإِنَّ اللَّهَ لَيْسَ بِيَاوَرْ مَكْتُوبٌ بَيْنَ عَيْنَيْهِ كَافِرٌ يَقْرَهُ كُلُّ مُؤْمِنٍ فَأَمَّا فِتْنَةُ الْقَبْرِ فَبِي تُفْتَنُونَ وَعَنِّي تُسْأَلُونَ فَإِذَا كَانَ رَجُلُ الصَّالِحُ أُدْلِسَ فِي قَبْرِهِ غَيْرَ فَزِيعٍ وَلَا مَشْؤُوفٍ ثُمَّ يُقَالُ لَهُ فَمَا كُنْتَ تَقُولُ فِي الْإِسْلَامِ فَيَقُولُ اللَّهُ رَبِّي فَيُقَالُ مَا هَذَا الرَّجُلُ الَّذِي كَانَ فِيكُمْ فَيَقُولُ مُحَمَّدُ رَسُولُ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ جَاءَنَا بِالْبَيِّنَاتِ مِنْ عِنْدِ اللَّهِ فَصَدَّقْنَاهُ فَيُفْرَجُ لَهُ فُرْجَةٌ قِبَلَ النَّارِ فَيَنْظُرُ إِلَيْهَا يَحْتِمُ بَعْدُهَا بَعْدًا فيقال له انظر الى ما وفاك الله ثم يفرج له فرجة الى الجنة فينظر الى زهرتها وما فيها فيقال له هذا مقعدك منها ويقال على اليقين كنت وعليه مت وعليه تبعث ان شاء الله رواه احمد۔ حضرت عائشہ رضی اللہ عنہ کہتے ہیں ایک یہودی عورت میرے گھر کھانا مانگنے آئی اور کہنے لگی اللہ تجھے فتنہ دجال اور فتنہ قبر سے پناہ دے، مجھے کھانا کھلاؤ۔ حضرت عائشہ کہتی ہیں میں نے اسے روک لیا حتیٰ کہ رسول اکرم صلی اللہ علیہ وسلم تشریف لائے۔ میں نے عرض کیا اللہ کے رسول، یہ یہودی عورت کیا کہہ رہی ہے؟ آپ نے پوچھا کیا کہتی ہے؟ میں نے عرض کیا یہ کہتی ہے اللہ تجھے فتنہ دجال اور فتنہ قبر سے پناہ دے۔ یعنی حضرت عائشہ کے لیے یہ نئی بات تھی۔ خیر، حضرت عائشہ کہتی ہیں کہ آپ کھڑے ہوئے، اپنے دونوں ہاتھ پھیلا لیے اور فتنہ دجال اور فتنہ قبر سے پناہ مانگنے لگے۔ پھر فرمایا کوئی نبی ایسا نہیں گزرا جس نے اپنی امت کو فتنہ دجال سے نہ ڈرایا ہو، لیکن میں تمہیں دجال کے بارے میں ایسی خبر دیتا ہوں جو اس سے پہلے کسی نبی نے اپنی امت کو نہیں دی، وہ یہ ہے کہ دجال काना होगा, एक आंख होगी उसकी, इसकी दोनों आंखों के दरमियान काफिर लिखा होगा जिसे हर मोमिन पढ़ लेगा। जहाँ तक फितने कब्र का ताल्लुक है, तुम लोग कब्रों में आजमाए जाओगे और कब्रों में सवाल किए जाओगे। अगर आदमी नेक हो तो इसे अपनी कब्र में बग़ैर किसी घबराहट और परेशानी के बिठाया जाता है और इससे पूछा जाता है, तो इस्लाम के बारे में क्या कहता था? नेक आदमी कहता है, मेरा रब अल्लाह है। फिर इससे पूछा जाता है, जो साहिब तुम्हारे दरमियान आए थे वो कौन थे? एक आदमी कहता है, हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला की वाज़े निशानियाँ लेकर आए और हमने इनकी तस्दीक की। चुनाचे जहन्नुम की तरफ एक सुराख किया जाता है। मोमिन आदमी मुशाहिदा करता है कि जहन्नुम की आग इस कदर शदीद है कि इसका एक हिस्सा दूसरे को तबाह कर रहा है। फरिश्ते इसे बताते हैं, देख ये है वो आग जिससे अल्लाह ने तुझे बचा लिया। फिर जन्नत की तरफ इसके लिए एक सुराख किया जाता है। मोमिन आदमी जन्नत की रौनकें और बहारें देखता है। इसे बताया जाता है, जन्नत में यह है तुम्हारी क़ियामगाह। फिर फरिश्ते कहते हैं, तूने ईमान पर ज़िंदगी गुजारी, ईमान पर मरा, दुआ कीजिए यह खुशखबरी हमें भी मिल जाए। और क़्यामत के रोज़ इंशाल्लाह इसी ईमान पर उठेगा। इसे अहमद ने रिवायत किया। अल्लाह ताला इस हदीस में दर्ज सारे ही इनाम और इकराम हमें भी अता फरमाए। फिर मोमिन आदमी को जहन्नुम में इसका घर दिखाया जाता है और कहा जाता है कि अल्लाह ताला ने तुझे इस घर से बचा लिया। फिर जन्नत में इसे इसका घर दिखाया जाता है और बताया जाता है कि अल्लाह ताला ने तुझे ये घर अता फरमाया है। सोचिए ज़रा, यानी हर एक का एक घर उधर है, एक घर इधर है, और जिसका जो घर वहाँ होगा जन्नत में, उसको देखकर तो वो खुश होगा, और जहन्नुम के घर से उसको रोका जाना, इससे क्या मुराद है? कि फिर उसको तसल्ली हो जाएगी कि अगर मैं गलत काम करता तो कहीं मैं ऐसी जगह पे ना डाल दिया जाता। अल्लाह ताला सब को इससे बचा के रखे। मोमिन आदमी अपने नेक इंजाम की खबर अपने अहल याल को देना चाहता है, लेकिन इसे इसकी इजाज़त नहीं दी जाती। अन अनस इब्ने मालिक रदियल्लाहु अन्हु अन्न रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क़ाल, इन्नल मोमिन इज़ा वुदिया फ़ी क़ब्रिही अताहु मलकुन फ़यकूल लहु मा कुंत ताबुदु, फ़इन्नल्लाह ताला हदाहु क़ाला कुंत अबुदुल्लाह, फ़युक़ालु मा कुंत तक़ूलु फ़ी हाज़िहि रजुल, फ़यक़ूलु हुवा अब्दुल्लाही व रसूलुहु, फमा युसलु अन शैइन गैरहा बादहा, फयुंतलक बिही इला बैतिन कान लहु फिन्नार, फयुकालु लहु हाज़ बैतुका कान लक फिन्नार, वलाकिन अल्लाह असमका व रहमका फअब्दा लक बिही बैतन फिल जन्ना, फयराहु फयकूलु दऊनी हत्ता अज़हबा फअबशिर अहली फयुकालु लहु उस्कुन। रवाहु अबू दाऊद। आपने फरमाया, जब मोमिन आदमी को कब्र में दफन किया जाता है तो इसके पास एक फरिश्ता आता है जो इससे पूछता है, तू किसकी इबादत करता था? अगर अल्लाह ताला इसे हिदायत दे तो वो कहता है कि मैं अल्लाह की इबादत करता था। फिर फरिश्ता इससे पूछता है, इस आदमी यानी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में तू क्या कहता है? मोमिन आदमी जवाब देता है, वो अल्लाह के बंदे और उसके रसूल हैं। इसके बाद इससे कोई और बात नहीं पूछी जाती। फिर इसे जहन्नुम में घर दिखाया जाता है और इसे बताया जाता है, ये तुम्हारे लिए था लेकिन अल्लाह ने तुझे इससे बचा लिया। क्या सुख का सांस नहीं लेगा बंदा उस वक्त? और इसके बदले में तुझे जन्नत में घर अता कर दिया, जिसे मोमिन आदमी देखता और कहता है, ज़रा मुझे छोड़ दो, मैं अपने घर वालों को खुशखबरी दे दूँ। मतलब कि अल्लाह ने मुझे जन्नत में घर अता फरमाए, लेकिन उसे कहा जाता है अब यहीं ठहरो। इसे अबू दाऊद ने रिवायत किया। तो इससे क्या पता चलता है कि एक फरिश्ते के कब्र में आने का, जबकि दूसरी में हमने पढ़ा दो फरिश्ते आते हैं, तो क्या पता चलता है कि बाज़ के पास दो फरिश्ते आते हैं, बाज़ के पास एक आता है। और अल्लाह के नबी की वो हदीस भी यहाँ समझ आ गई कि हर बंदे के दो घर हैं, दो मुकाम हैं, एक जन्नत में और एक जहन्नम में। जो जैसे काम करेगा उसमें चला जाएगा और दूसरा घर उसको सिर्फ दिखाया जाएगा, और दूसरे घर के वारिस दूसरे लोग बनेंगे। ये इब्ने माजा की रिवायत है। कुछ सवाल जवाब और मुख्तलिफ अहादीस में थोड़े से मुख्तलिफ मिलते हैं। बाज़ कहते हैं कि कब्र में आपकी शक्ल मुबारक दिखाकर सवाल किया जाता है कि ये कौन है, मुराद है कि ये किसकी शक्ल है। ऐसा नहीं है, ये ऐसे ही है कि जैसे, यानी आप ये कहें कि कब्र में बाकी अल्लाह के नबी आते हैं या उनकी, तो ऐसी बात नहीं है। बस ये ऐसे ही कि फ़लाँ कौन है। अल्लाह अकबर। आखिरी रिवायतें, नमाजी आदमी पर कब्र में मामूली सा खौफ या घबराहट तारी नहीं होगी। एक सेकेंड सोचिए, नमाज पढ़नी है। मोमिन आदमी को सवाल जवाब में कामयाबी के बाद जन्नत की दीगर नेमतों के अलावा इसकी रिहायशगाह का नज़ारा भी करवाया जाता है। बाज़ अहले ईमान की कब्रें 70 हाथ यानी 35 मीटर तक खोल दी जाती हैं, फराख कर दी जाती हैं। अहले ईमान की कब्रें रोशन कर दी जाती हैं, अहले ईमान को सारी नेमतें और बशारतें देने के बाद आराम और सुकून की नींद सुला दिया जाता है। बस अहले ईमान की रूहें परिंदों की शक्ल में जन्नत के दरख्तों पर चहचहाती फिरती हैं। दुआ कीजिए ये आखिरी रूह हमारी हो, इसकी तमन्ना कर लीजिए। अन अबी हुरैरा रदियल्लाहु अन्हु अन नबी सल्लल्लाहु अलैहि वसल्लम क़ाल इन्नल मय्यित इज़ा वुदिया फ़ी क़ब्रिही इन्नहु यस्मउ खफ़्क़ नियालिहिम हीन युवल्लून मुदबिरीन फ़इन काना मुमिनन युक़ालु लहु इजलिस फ़यजलिसु क़द मुस्सिलत लहु अश्शम्सु वक़द उतनियत للغروبي فيقال له أرأيتك هذا الذي كان قبلكم ما تقول فيه وماذا تشهد عليه فيقول دعوني حتى أصلي فيقولون إنك ستفعل أخبرنا أما نسألك عنه أرأيتك هذا الرجل الذي كان قبلكم ماذا تقول فيه وماذا تشهد عليه قال فيقول محمد أشهد أنه رسول الله صلى الله عليه وسلم وأنه جاء بالحق من عند الله فيقال له ألا ذلك حييت ولا ذلك مت ولا ذلك تبأس إن شاء الله ثم يفتح له باب من أبواب الجنة فيقال له هذا مقعدك منها وما عد الله لك فيها ويزداد غبطة وسرورا ثم يفتح له باب من أبواب النار فيقال له هذا مقعدك منها وما عد الله لك فيها لو أسيته فيزداد غبطة وسرورا ثم يفسخ له في قبره 70 ذراعا وينور له فيه ويعاد الجسد لما بدي منه فتجعل نسمته في النسيم الطيب وهي طير تعلق في شجر الجنة فذلك قوله سبحانه. یہ ہے وہ آیت جو میں اکثر آپ کو ریفرنس میں دیتی ہوں، ابراہیم 27، یثبت اللہ الذین آمنوا بالقول الثابت فی الحیات الدنیا وفی الآخرہ، رواہ طبرانی و ابن حبان اور حاکم. آپ نے فرمایا میت جب قبر میں دفن کی جاتی ہے تو پیچھے چھوڑنے والوں کے واپس لوٹتے وقت جوتوں کی آواز سنتی ہے. اگر میت مومن ہو تو اسے قبر میں کہا جاتا ہے بیٹھ جاؤ، ذرا سا اپنے اوپر لیں، وہ بیٹھ جاتا ہے اور اسے سورج غروب ہوتا دکھایا جاتا ہے اور پوچھا جاتا ہے وہ شخص جو بہت پہلے تمہارے ہاں مبعوث ہوئے ان کے بارے میں تم کیا کہتے تھے اور تم ان کے بارے میں کیا گواہی دیتے تھے. مومن آدمی کہتا ہے ذرا بیٹھو، مجھے نماز عصر ادا کرنے دو، سورج غروب ہونے والا. فرشتے کہتے ہیں بے شک تو دنیا میں نماز پڑھتا رہا، ہم جو بات پوچھ رہے ہیں اس کا ہمیں جواب دو. بتاؤ وہ شخص جو بہت پہلے تمہارے درمیان مبعوث کیے گئے ان کے بارے میں تم کیا کہتے تھے اور کیا گواہی دیتے تھے. مومن آدمی کہتا ہے وہ محمد صلی اللہ علیہ وسلم ہے، میں گواہی دیتا ہوں وہ اللہ کے رسول ہیں اور اللہ تعالیٰ کی طرف سے حق لے کر آئے ہیں. تب اسے کہا جاتا ہے اسی عقیدے پر تو زندہ رہا اور اسی پر مرا اور انشاءاللہ اسی عقیدے پر اٹھے گا. پھر جنت کے دروازوں میں سے ایک دروازہ اس کے لیے کھول دیا جاتا ہے اور اسے بتایا جاتا ہے جنت میں ہی تمہارا محل ہے اور جو کچھ اللہ نے جنت میں تمہارے لیے تیار کر رکھا ہے وہ بھی دیکھ لو. یہ سب کچھ دیکھ کر اس کے شوق اور لذت میں اضافہ ہو جاتا ہے. پھر اس کی قبر 70 ہاتھ یعنی 105 فٹ سے 35 میٹر کھلی کر دی جاتی ہے، اسے منور کر دیا جاتا ہے، اس کے جسم کو پہلے والی حالت میں لوٹا دیا جاتا ہے یعنی اس کو سلا دیا جاتا ہے اور اس کی روح کو پاکیزہ اور خوشبودار بنا دیا جاتا ہے. یہ پرندے کی شکل میں جنت کے درختوں پر اڑتی پھرتی ہے. اللہ ہمارا یہ انجام کر دے. اللہ تعالیٰ کی اس ارشاد کی تفسیر ہے کہ اللہ تعالیٰ اہل ایمان کو کلمہ طیبہ کی برکت سے دنیا اور آخرت کی زندگی یعنی قبر میں ثابت قدمی عطا فرماتے ہیں. طبرانی، ابن حبان اور حاکم کی یہ روایت ہے. یہ سارے اعزاز پڑھنے کے بعد، سننے کے بعد کیا دل چاہتا ہے؟ کہ اللہ تعالیٰ خیر اور عافیت کے ساتھ ہمیں وہاں لے چلے. اللہ تعالیٰ آپ سے ہم سے راضی ہو. جزاکم اللہ خیر. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالیٰ خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.